नमस्कार, रेडियो भिजन 91.6 MHz र इन्टरनेटमा www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक महिनाको एक गति प्रसारण हुने बिहान 7 बजे प्रसारण हुने कार्यक्रम वडावासीका सवाल वार्ता मोड एकसँग कार्यक्रममा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म पुष्प बराल। कार्यक्रम वडावासीका सवाल वार्ता मोड एकसँगको कार्यक्रम वार्तामोड नगरपालिका वार्ड नम्बर एकसँग सहकार्यमा हामीले प्रत्येक महिनाको 15 गति र 1 गति प्रसारण गर्ने गर्दछौँ। यो कार्यक्रममा हामी वार्तामोड वडा नम्बर एकका जनताहरूको सवाल के रहेको छ, एक महिनाभरिमा त्यहाँका जनताहरूले उठाएका प्रश्नहरू के रहेका छन् र ती प्रश्नहरूको जवाबसहित हामी यो कार्यक्रम प्रस्तुत गर्ने गर्दछौँ। आज पनि हामीलाई स्टुडियोमा टेलिफोन गरेर र प्रत्यक्ष भेटेर पनि एक नम्बर वडाका धेरै सवालहरूका बारेमा प्रश्न गरिदिन स्थानीयले आग्रह गर्नुभएको छ र यी प्रश्नहरू हामी गर्नेछौँ र ती प्रश्नहरूको जवाब वार्तामोड नगरपालिका वडा नम्बर एकका वडाध्यक्ष अग्नि पाण्डेले त्यसको जवाफ दिनुहुनेछ। आज हामी पनि वार्तामोड वडा नम्बर एकसँग सम्बन्धित रहेर र समग्र वार्तामोड नगरपालिकाको विषयमा रहेर कुराकानी गर्ने नै छौँ र अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको करिब 6.5 वर्ष भएको छ। यसभन्दा अगाडि पनि वडाध्यक्षको रूपमा अग्निप्रसाद पाण्डे नै निर्वाचित हुनुभएको थियो। उहाँले 5 वर्ष कुशलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गरिसक्नु भएको छ र दोस्रो कार्यकालको 1.5 वर्ष पनि उहाँको कार्यकाल जारी रहेको छ। यी 6.5 वर्षको अवधिमा वार्तामोडवासीका चाहनाहरूलाई, इच्छाहरूलाई, वार्तामोडवासीका विकास निर्माणका अपेक्षाहरूलाई अग्निप्रसाद पाण्डेले कसरी सम्बोधन गर्न सक्नुभयो लगायतका विषयमा आज हामी कुराकानी गर्नेछौँ। हामीसँग प्रत्यक्ष कुराकानीका निम्ति वार्तामोड वार्ड नम्बर एकका अध्यक्ष अथवा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डे प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँलाई स्वागत गरौँ। नमस्कार अग्नि सर।
नमस्कार पुष्पजी,
स्वागत छ तपाईँलाई।
हजुर नमस्कार।
वडावासीका सवाल वार्तामोड एकसँग कार्यक्रममा तपाईँ उपस्थित हुनुभएको छ। तपाईँको कार्यकाल निरन्तर 6.5 वर्ष पुग्यो है?
हजुर।
यो 6.5 वर्षमा वार्तामोड एकका बासिन्दाहरूको चाहिँ जुन चाहना थियो, विकास निर्माणको, समृद्धिको जुन चाहना उहाँहरूले लिनुभएको थियो, स्थानीयको चाहना अनुसार तपाईँले सीमित स्रोत साधन त छँदैछ, यसका बावजुद कसरी काम गर्दै हुनुहुन्छ?
धन्यवाद। हामीले पहिलो इलेक्सन चुनावबाट पनि हामी जनप्रतिनिधिको रूपमा आएका थियौँ, निर्वाचित भएर आएका हौ र त्यहाँ हामीहरूले चाहिँ आफ्ना आकाङ्क्षा, आफ्ना चाहना भन्दा पनि घोषणा पत्रमा उल्लेखित भएका कुराहरूलाई हामीले कार्यान्वयन गर्ने कुरामा अगाडि सऱ्यौँ र धेरै कुराहरू हामीले चाहिँ सम्पन्न गऱ्यौँ। त्यसमा चाहिँ अब स्वास्थ्यको विषयमा हामीले फड्को मारेका छौँ। स्वास्थ्यमा आधारभूत स्वास्थ्य केन्द्र जग्गा उपलब्ध गरेर भवन बनाएर स्वास्थ्य सञ्चालन गरेका छौँ। आयुर्वेदिक स्वास्थ्यलाई पनि 1 नम्बरमा स्थापना गर्न सफल भएका छौँ। भवनलाई व्यवस्थित छ, वडा कार्यालय व्यवस्थित बनाउने कुरामा गरेका छौँ। वडा परिसर आफ्नै खालको चाहिँ पेपर सेपर लगाएर व्यवस्थित गरेका छौँ, लगायतका चाहिँ ज्येष्ठ नागरिकहरूको सम्मान गरेका छौँ, लगायत विभिन्न कार्यक्रमहरू हामीले चाहिँ सामाजिक क्षेत्रमा गरेर आएका छौँ। रोजगारका कार्यक्रम पनि हामीले उपलब्ध गराएका छौँ, रोजगारका कार्यक्रमलाई पनि सुरु गरेका छौँ। पहिला पनि हामीले त्यो हिसाबले गऱ्यौँ भने अहिले पनि हाम्रो निरन्तरता चलिरहेकै छ। हामीले जनतालाई दिएका कुराहरूमा हामीले झुट गरेका छैनौँ, झुट बोलेका छैनौँ। जे बोलेका छौँ त्यो गरेका छौँ, जे बोल्छौँ त्यो गर्छौँ हामी। अनि हामी चाहिँ जनताको काम ठाउँको ठाउँ 1 नम्बरले गरेको छ। जनताको काम ठाउँको ठाउँ, यो चाहिँ हाम्रो चाहिँ एउटा नारा नै हो, स्लोगन नै हो 1 नम्बरको। र हामीले हरेक ठाउँमा चाहिँ बाटाघाटाको सवाल भन्नुहुन्छ भने कस्तो एकदम डुबान भएको ठाउँलाई पनि डुबान मुक्त बनाउने कुरामा हामी लाग्यौँ। बाटाघाटाहरू धेरै बाटाहरू बनेका छन्, अब थोरै मात्रै बाटाहरू बन्नलाई बाँकी छन्। ती बाटाहरू पनि सबै क्रमशः बन्दै जानेछन्। यसपालि चाहिँ हामीले चाहिँ अतिथि सदनदेखि लगभग चाहिँ 1 किलोमिटर यो बाटोलाई र धर्मकाँडा पश्चिम धर्मकाँडादेखि जाने लोकतान्त्रिक मार्गलाई करिब 1.5 किलोमिटरलाई सघन सहरीबाट चाहिँ गराउने कुरामा सर्वे गरिसकेका छौँ। त्यो पनि चाहिँ अब यसपालि टेन्डर लगाएर काम पनि सुरु हुन्छ भने त्यस्तै हामीले हनुमान मन्दिरको बाट दक्षिण हनुमान मन्दिरमा जानका लागि प्रदेशबाट चाहिँ नि पैसा चाहिँ नि उपलब्ध गराइयो। प्रदेश माननीय मन्त्री एकराज कार्कीको पहलमा त्यो पनि चाहिँ नि काम भएर त्यो पनि कामहरू चाहिँ हुँदैछ भने बाटो दक्षिणका बाटाहरू पनि धेरै कामहरू यसपालि चाहिँ हामी गरेर चाहिँ नि सम्पन्न गरेर जानेछौँ। अनि हामी अब क्रमशः त्यसै गरी उत्तरी बेल्टतिर पनि हामी प्रवेश गरेका छौँ, ग्रामीण क्षेत्रतिर पनि हामीले चाहिँ ध्यान दिएका छौँ। बाटाघाटा यी एवं प्रकारमा चाहिँ हामीले चाहिँ अगाडि बढिरहेको अवस्थामा अब थोरै मात्रै विकास निर्माणका कामहरू, विकास निर्माण गति आफै गति चलिरहने गतिशीलता हो र यो चाहिँ नि अब भौतिक पूर्वाधारतर्फका कुराहरूलाई हेर्ने भने अब थोरै मात्रामा चाहिँ हाम्रा चाहिँ नि कार्यक्रम ओडामा चाहिँ नि रहेका छन्, ती हामी आफ्नो कार्यकालको अवधिमा सम्पन्न गर्नेछौँ। विकास निरन्तर चलिरहने हो, विकास एकैचोटि हुने सम्भावना हुँदैन, विकास क्रमशः चलिरहने हो, जादुको छाडी पनि होइन। पुष्पजी,
जस्तै तपाईँले अहिले धेरै बयान गर्नुभयो, धेरै कामहरू देखिएका पनि छन् होइन, एउटा तपाईँले प्राथमिकतामा राखेका कुराहरू विशेष गरेर सडक निर्माण र भौतिक पूर्वाधारका कुराहरूमा केही देखिएका कामहरू तपाईँले गर्न सक्नु भएको छ, तर सामाजिक क्षेत्रमा त अहिले पनि विकृत बन्दै गएको छ वीरतामठ वार्ड नम्बर 1, के भन्नुहुन्छ?
यो होइन, सामाजिक क्षेत्र विकृत होइन, सामाजिक क्षेत्रमा 1 नम्बर वडाबाट विकृत होइन, राज्य नै विकृत छ, राज्यबाटै सञ्चालित गरेका कुराहरू विकृत छन्। हाम्रो पहलमा हामीले गर्ने कुराहरूमा चाहिँ काम गरिरहेका छौँ, सामाजिक क्षेत्रमा चाहिँ निरन्तर ल्याएको छ। विकास भनेको भौतिक पूर्वाधार मात्रै होइन, बाटा बनाउनु मात्रै विकास होइन, त्यहाँ चाहिँ अब हाम्रा चाहिँ के छन् त, बालबालिकाको विषयमा के छ, वृद्ध वृद्धाको विषयमा के छ, गरिब चाहिँ नि तपाईँको चाहिँ नि आधारभूत वर्गको चाहिँ नि अवस्थामा के छ, यी सबै कुरामा चाहिँ वीरतामठ नम्बर 1 नम्बरले चाहिँ हेरेको छ। र हामी अब विकास भनेको चाहिँ बाटाघाटा मात्रै नहेरेर सामाजिक क्षेत्रमा पनि हामीले अगाडि बढ्न थालिसकेका छौँ। रोजगारका कार्यक्रममा चाहिँ हामीले अगाडि बढाएका छौँ, रोजगारमा चाहिँ यसपालि हामीले चाहिँ ट्रेडिङका चाहिँ तालिम दिउँ, अपाङ्गलाई तालिम दिएर चाहिँ उनीहरूलाई रोजगार बनायौँ, त्यस्तै अन्य महिलाको लागि महिलाको तालिम दिएर चाहिँ सिपमूलक तालिम दिएर हामीले त्यो गऱ्यौँ। ड्राइभिङ लाइसेन्सका लागि रोजगारका लागि ड्राइभिङ लाइसेन्सको लागि नि 1 नम्बर खुलाएर आह्वान गरेर त्यहाँबाट चाहिँ प्राप्त गरेका कुराहरूलाई हामीले त्यहाँ दियौँ, रोजगारमा चाहिँ अगाडि बढाएका छौँ। भने पछाडि हामीले चाहिँ अब जस्तै हाउस वेयरिङको चाहिँ नि ट्रेनिङ हामीले 18 जना जतिले ट्रेनिङ प्राप्त गर्यौँ। सुन्नु नै किन
ठिक छ,
यी सबै कुराहरू भने चाहिँ सामाजिक क्षेत्रमा गर्ने कुरा, रोजगारका चाहिँ कार्यक्रमहरूलाई हामीले फड्को मारेका छौँ। पछाडि
जस्तै अध्यक्षज्यू, एउटा नगर समृद्ध बन्नका लागि, एउटा वडा समृद्ध बन्नका लागि टोलका जनता, स्थानीय जनता सचेत हुनुपर्छ, उहाँहरूको चाहिँ चेतना स्तर कस्तो छ भन्ने कुराले तपाईँको नगर कतिको समृद्ध छ, तपाईँको वडा कतिको समृद्ध छ भन्ने कुराको पुष्टि गर्दछ। आज पनि तपाईँका वडावासीले घरको फोहोर ल्याएर सडकमा थुपारिरहेछन्, तपाईँहरूलाई थाहा छ, उहाँहरूलाई सचेतना तपाईँहरूले गर्न सक्नु भएको छैन। आज लागु पदार्थ दुर्व्यसनी 1 नम्बर वडामा व्याप्त छ, त्यहाँ सचेतना छैन, लागु औषधबाट ती विद्यार्थीहरूलाई अहिले पनि कुलतमा फसिरहेका साना साना बालबालिकाहरूलाई कसले फसाइरहेको छ त्यसतर्फ तपाईँहरूले ध्यान दिन सक्नु भएको छैन। आज विकृत बनिरहेछन् युवाहरू, त्यहाँ कुलतमा फसिरहेछन्, त्यसतर्फ पनि त आफ्नो तपाईँ अभिभावक भएकोले हेर्नु पर्यो नि।
तपाईँ कुरा बुझेँ मैले, तपाईँले के भने नि 1 नम्बरै चाहिँ त्यसको चाहिँ जड हो,
मैले तपाईँ
यहाँ सुन्नु न, यहाँ सुन्नु, तपाईँको भनाइमा चाहिँ एउटा नम्बर एकै त्यसको जड हो, 1 नम्बरबाटै चाहिँ भएको छ भन्ने आभासबाट तपाईँ नबोलिदिनुहोस् न।
मैले त्यस्तो भन्न खोजेको
होइन, यो सुन्नु न, यो सुन्नु न, यो के र भने यो सवाल, यो समस्या भने राष्ट्रव्यापी नै छ। हामीले टोल टोलबाट चाहिँ ती कुराहरू लिएर आउनुहोस् भनेर टोल टोल टोलको टोल विकास संस्थाहरू गठन गरेका छौँ, उहाँहरू चाहिँ कानमा तेल हालेर बस्नु भएको छ, उहाँहरू क्रियाशील बन्नु परेन। एकजना जनप्रतिनिधि 5 जना जनप्रतिनिधि मात्रै यी कुराहरू सम्भव हुन्छ, उहाँहरूलाई चाहिँ प्रत्येक कुरामा ट्रेनिङ दिएका छौँ हामीले, तालिम प्राप्त गराएका छौँ, उहाँहरू चाहिँ कार्यक्रम दिएका छौँ हामी, अरू कार्यक्रमहरू उहाँहरूले दिएका छौँ, उहाँहरू सुन्ने अनि गरेर काम नगर्ने त्यसरी हुन्छ, त्यस्तो हुन्छ। उहाँहरूमा जागरूकता कति छ, आफ्ना घरको चाहिँ फोहोर ल्याएर चाहिँ बाटा फाल्नुहुन्छ, टोइलेट गरेको कुराहरू पनि बाटामा ल्याएर फाल्छ, घरको टोइलेट पनि बाटा फाल्नुहुन्छ, यो समाज विकास कसरी हुन्छ? हामीहरूले चाहिँ अब हामी के गर्छौँ भने हामीले सुरु गरिसकेका छौँ, नीति तथा कार्यक्रममा पनि हामीले चाहिँ पास गरेका छौँ, अब फोहोर कार्डको चाहिँ जसको सफाई कार्ड छैन उसको सेवा सुविधा हामी बन्द गरिदिन्छौँ एकदमै। यो कुरामा तपाईँ ढुकाउनुहोस्, जसले सफाई कार्ड लिएको छैन उसले उसको कार्ड चाहिँ हामी के हामी काम सेवा सुविधा गर्दैनौँ, किनभने त्यो आफ्नो फोहोर ल्याएर चाहिँ अर्का घर अगाडि फालिदिने अनि ऊ चाहिँ नि पैसा पनि सफाई कार्ड पनि नबनाउने यो अवस्था भएको छ। यसलाई चाहिँ हामी कन्ट्रोल गर्छ त सुधार चाहिँ धेरै भइराखेकै छ पुष्पाजी, त्यो पनि बुझ्नुहोस् है तपाईँ, सुधार चाहिँ धेरै भइराखेको छ। झाडीहरू चाहिँ नि जस्तो एउटा चाहिँ नि घरसम्म झाडी छ, झाडीमा ल्याएर चाहिँ फालिदिएको छ फोहोर, त्यो झाडी सफा पार्ने काम के जनप्रतिनिधिले आउने हो कि टोलले गर्ने हो? त्यो झाडी त्यहाँको चाहिँ अन्त्य गरौँ त, तपाईँकै घर पछाडि झाडीमा चाहिँ फालेका छन्, फालेको देखेको छु त मैले, त्यहाँ चाहिँ फालेको चाहिँ फोहोर देखेको छु, फालेको देखेको छु, फोल्ची देखेको छु, तपाईँले चाहिँ त्यहाँ कति चाहिँ त्यहाँ फाल्ने कुरामा कति सचेतना गर्नुभयो? टोल विकासलाई चाहिँ टोलको साथीहरूलाई चाहिँ यहाँ यस्तो झाडी फालौँ भन्नु, त्यो त दायित्व नि त, फर एक्जाम्पल है, यो एक्जाम्पल मात्रै हो, त्यस्तो अवस्था पनि छ नि त पुष्पजी। ती कुरामा हामी किन चाहिँ चासो राखेनौँ, टोलमा किन चासो दिनु? टोल भनेको चाहिँ अहिले चाहिँ स्थानीय नेपाल सरकारको सबभन्दा तल्लो निकायमा टोल विकास संस्था हो, यो कुरो बुझ्न जरुरी छ। अनि उहाँले कुरो
अध्यक्षज्यू,
अनि टोल विकासले चाहिँ नगर्ने एउटा 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 झाडु खेलमा जानु पर्ने जानुपर्ने, यो अवस्थाको अन्त्य जबसम्म टोल विकासबाट हुँदैन तबसम्म विकृतिले चाहिँ व्याप्त बनाउँछ।
टोल विकास निर्माण गर्दैखेरि तपाईँहरूले टोल विकास बनाउँदै खेरि चाहिँ सक्षम व्यक्ति निर्वाचित गर्नु भएन कि सक्षम चाहिँ समिति निर्माण गर्न सक्नु भएन कि किन यो भइरहेछ त सर? अलिक ध्यान दिनुपर्ने हो कि
सफल गर्दाखेरि 60 घर 80 घरसम्मलाई चाहिँ एउटा चाहिँ कभरेज गरेको छ, तपाईँहरू बसेको टोल पनि 60-80 घरको चाहिँ एउटा चाहिँ कभरेज गरेर त्यसबाट चाहिँ छानिएको, उहाँहरूलाई नि सहायता हो, उहाँहरूले नि छान्ने हो के, त्यो हामीहरूले होइन, सीमामा उहाँहरूले बनाउने हो, त्यसभित्र रहेका जनताहरू चाहिँ त्यहाँको टोल विकासका सदस्य हुन्छन्, पदाधिकारीहरू चाहिँ विधानसम्मत 11 जनासम्मको चाहिँ बनाउँछन् होइन, बनाउनु हुन्छ, बनाइसकेपछि उहाँले छानियो के, त्यो हामीले छानियो होइन नि, सक्षम को छ भन्ने कुरो, साथी घरको सक्षम को छ भन्ने कुरो त उहाँले जान्ने कुरो नि त, हामीले होइन नि त, यो त हाम्रो हस्तक्षेप चाहिँ भएन नि त, त्यो हस्तक्षेप गर्ने नै होइन नि त। अनि उहाँहरू चाहिँ नि त्यो पनि नगर्ने गरेकोलाई चाहिँ अब तपाईँ कतिपय चाहिँ नि अहिलेसम्म 6 वर्ष भयो, अहिलेसम्म उहाँहरूलाई पटक पटक भन्दा पनि संस्था दर्तै गर्नु भएन, एक दुईवटा संस्था यस्ता टोल विकास गर्ने कि हाम्रो चाहिँ नि दिग्गज हुनु साथीहरूले नै उहाँहरूले गरिदिनु भएन, नगरिसकेपछि अहिले भर्खर चाहिँ नि उहाँहरू चाहिँ फेरि अर्को संस्था पुनर्गठन त दर्तै नगरे पुनर्गठन होइन, अब फेरि अब अहिले चाहिँ उहाँहरूले चाहिँ संस्था दर्ता गरेर चाहिँ लाग्नुभएको छ, यस्तो यस्तो अवस्था भइसकेपछि अब दायित्व हाम्रो हो भन्ने कुरो बुझ्नु पऱ्यो नि, त्यही टोल विकास केही साथीहरूबाट भोलि निर्वाचितद्वारा हाम्रो ठाउँमा जाने हो नि त होइन र?
ठिक छ अध्यक्षज्यू, अब ठिक छ, अब म फरक प्रसङ्गमा जान्छु अध्यक्षज्यू, तपाईँ नगरको प्रवक्ता पनि हुनुहुन्छ, नगरका हरेक गतिविधि तपाईँलाई याद छन्, अहिले चाडपर्वको बेला छ, यहाँ धेरै उपभोक्ता र व्यवसायी बिच अहिले महँगीको चपेटामा परेको गुनासोहरू आउने गरेका छन्। अहिले केही वर्ष अगाडि त नगरले बजार अनुगमन गर्थ्यो, चाडपर्वकै बेलामा भए पनि निरन्तर अनुगमन त तपाईँहरूले गर्न सक्नु भएन, अहिले बजारमा एकदमै महँगी र कालाबजारी मौलाएको छ, उपभोक्ता ठगीमा परेका छन्, विशेष गरेर चाडपर्व नजिकै यससँगै यो एकदमै मौलाएर जान्छ, तपाईँहरूले किन यसतर्फ ध्यान दिनुभएको छैन? बजारको अवस्था के छ? उपभोक्ता ठगीमा छन् कि छैनन्? अहिले यसतर्फ चाहिँ तपाईँहरूले ध्यान दिनुभएको छैन, छलफल छैन नगरमा केही?
नगरमा छलफल भएको छ, अब हामी अनुगमन सुरु गर्छौँ हगि, अनुगमन आउँछौँ भन्न चाहिँ नि हामी ढोल बजाएर जाने पनि होइन,
होइन होइन, ढोल बजाउने भन्दा उपभोक्ता ठगिएका छन् नि सर, उपभोक्तालाई त राहत प्रदान गर्नु पर्यो नि,
होइन, उपभोक्ताको हितको लागि हामी चाहिँ नि अनुगमनमा जान्छौँ, नगरपालिका जान्छ र अनुगमन दैनिक गर्दा पनि सम्भव हुँदैन होइन, हामीले चाहिँ परीक्षण या चाहिँ छड्के परीक्षण होइन, यो हिसाबले हरेक हिसाबले हामीले चाहिँ त्यसलाई चाहिँ अनुगमन जाने हाम्रो चाहिँ कार्यक्रम रहेको छ कुछोरी,
जस्तै तपाईँ
तुरुन्त
तपाईँहरूले दैनिक गर्नु भएन भने त उपभोक्ता त ठगी भए, काला बजारीहरू मौलाउने भए सर होइन, जस्तै तपाईँलाई म एउटै उदाहरण दिन्छु, अहिले तपाईँ सागसब्जी किन्न जानुहोस्, त्यहाँ बजारको मूल्यको स्थिति के छ, तपाईँ कपडा दोकानमा जानुहोस्, तपाईँ जुत्ता दोकानमा जानुहोस्, तपाईँ किराना दोकानमा जानुहोस्, एउटा चिनीको मूल्य एक महिनामा 30 रुपियाँ बढिया छ सर, सरकारले त्यसरी बढाउन दिएको छ र छैन पक्कै पनि, तपाईँहरूले अनुगमन गरिदिँदा मात्रै पनि तपाईँहरूले अनुगमन गरिदिँदा पनि सही रेटमा उपभोक्ताले पाउँथे, कमसेकम म अनुगमनमा पर्दैछु कि मैले ठगी गर्नु हुँदैन कि भन्ने एउटा त जान्थ्यो नि, तपाईँहरू त अहिलेसम्म जान सक्नु भएन। जनताको गुनासो छ सर, एकदमै गुनासो छ, यो कुरालाई तपाईँहरूले सिरियसली लिनु पर्यो सर।
होइन, हामीले एकदम सिरियसली लिएका छौँ। अब कतिपय चाहिँ नि कतिपय कुराहरू माथिबाटै चाहिँ अब डिलरबाटै बढेर आएका पनि छन् हगि, डिलरबाट कसरी बढ्यो भन्ने कुराहरू चाहिँ माथिल्लो निकायले हेर्ने हो, तल्लो निकायमा डिलरबाट आएका चिजहरूबाट कति पर्सेन्ट उनीहरूले बढाए भन्ने कुराहरू हामीले खोजी गर्यौँ के, बढाएको छ कि छैन भन्ने कुराहरू खोजी गर्ने कुरामा हामी तुरुन्तै लागिहाल्छौँ पुछपछि। यो कुरामा चाहिँ तपाईँलाई अब आउने अङ्कमा यी कुराहरू चाहिँ जानकारी पाउनुहुन्छ।
अब एक नम्बर वडाका धेरै तपाईँसँग सवाल हामीले गरेका छौँ, जनताहरूले पनि धेरै सवालहरू उठाएका छन् होइन। अब विकास भन्ने कुराले पूर्णता त पाउँदैन, जहिले पनि यो चलिरहने क्रमिक रूपमा चलिरहने कुराहरू हुन्। चालु आर्थिक वर्षको प्राथमिकता केलाई राख्नु भएको छ? अब जस्तै सिलिङ बजेटका कुराहरू आए, भर्खरै तपाईँहरूको रातो किताब पनि सार्वजनिक भइसकेको अवस्था छ। बिर्तामोड नगरपालिकाको वार्ड नम्बर 1 यो वर्षको प्रमुख प्राथमिकता के हो?
हामीले सामाजिक क्षेत्रलाई चाहिँ विशेष हामीले फोकस गरेका छौँ। त्यसमा बजेट पनि हामीले चाहिँ नि लगभग 1 करोड रुपियाँ हामीले सिलिङ पाएकोमा 4-5 लाख रुपियाँ चाहिँ नि प्रशासनिक खर्चमा गरेर हाम्रो चाहिँ हिसाबमा हामीले सामाजिक क्षेत्रलाई नै विशेष फोकस गरेका छौँ। आर्थिक आम्दानीको बाटा कसरी चाहिँ तयार गर्ने भन्ने कुराहरू हामी लागेका छौँ र एवं प्रकारले चाहिँ हामीले जान्छौँ र केही अब केही मात्रामा हामीले चाहिँ अब चाहिँ बाटाघाटा या चाहिँ यसलाई पनि निरन्तरता लिएर जानुपर्छ। 40 लाख रुपियाँ हाम्रो चाहिँ नि भौतिक पूर्वाधारतर्फलाई चाहिँ नि छुट्याइएको छ, केन्द्र माथिबाटै आएको छ, ती कुराहरू छ र सडक चाहिँ जस्तो नगरपालिकाबाट छुट्याएका कुराहरू पनि छन्। अलिकति म तपाईँलाई चाहिँ यो सार्वजनिक गर्न जरुर पनि छ होइन, जस्तो हाम्रा नगरबाट प्राप्त गरेका अलिकति बाँकी रहेका कामहरूमा चाहिँ अलिकति पैसा चाहिँ माथिबाट पनि नगरबाट पनि लगाएको छ होइन, जस्तो पारिजात मार्गलाई चाहिँ 3 लाख रुपियाँ भयो, त्यस्तै गरी एकता मार्गलाई चाहिँ 4 लाख रुपियाँ भयो, कञ्चनजङ्घा टोल पेभर्स लगाउन 3 लाख रुपियाँ भयो, 1 नम्बर वडा कार्य भवन ट्रस्ट निर्माणको लागि चाहिँ 12 लाख रुपियाँ भयो, वाल्मीकि पूर्व गेटको उत्तर बाटोमा चाहिँ पेपर चाहिँ 12 लाख रुपियाँ भयो, रामचोकको चाहिँ सिमानामा चाहिँ नि उत्तर दक्षिण बाटोमा चाहिँ 8 लाख रुपियाँ भयो, रुद्र सङ्ला घर उत्तर पश्चिम जाने बाटोमा स्तर उन्नयनको लागि 10 लाख रुपियाँ, यो चाहिँ हामीले चाहिँ नगरपालिका अनि गणतान्त्रिक मार्गलाई चाहिँ 8 लाख रुपियाँ, यो यसरी चाहिँ हाम्रा चाहिँ नगरबाट दिएका योजनाहरू ती हाम्रो नगरका योजना भए। त्यस्तै गरेर हाम्रा चाहिँ अब भौतिक यो उसबाट गर्ने कुराहरू जति छन् हाम्रा चाहिँ सिलिङ बजेटबाट प्राप्त गरेका कुराहरू छन् हो कि, तिनीहरूलाई पनि हामीले चाहिँ विशेषतः सबैलाई समेटिएर हामीले काम गरेका छौँ। जस्तो अब रामनगर र हनुमान मन्दिर बाहेक त्यहाँ जाने भने ओडा गौरवमा 25 लाख रुपियाँ पेपरको लागि हालेका छौँ। हिमाली टोलको चाहिँ नि सबभन्दा उत्तर सिमाना हिमाली टोल त्यहाँ चाहिँ नि अब त्यसको लागि पनि हामीले चाहिँ नि प्लम र बाटोको लागि चाहिँ 5 लाख रुपियाँ हालेका छौँ। काली मन्दिर उत्तर डाँडा गाउँ जाने बाटोमा पनि हामीले 5 लाख रुपियाँ बाटोको लागि हालेका छौँ। जस्तै कलवटहरूको लागि क्रस डेनको लागि पनि हामीले चाहिँ टिका आचार्य र टोको बारेको घर जाने बाटोमा 5 लाख रुपियाँको चाहिँ कार्यक्रम दिएका छौँ। त्यस्तै गरेर चाहिँ ओम बिमलीको घरतिर जाने बाटोमा कालिका मार्गमा 5 लाख रुपियाँको हालेका छौँ। यो बुद्ध टोलमा ड्रेनको लागि चाहिँ 5 लाख रुपियाँ हालेका छौँ। लोकतान्त्रिक मार्गको लागि चाहिँ हामीले 5 लाख रुपियाँ हालेका छौँ। लोकतान्त्रिक मार्गको लागि डाँडा गाउँ जाने बाटोमा पनि 5 लाख रुपियाँ हालेका छौँ। एवं प्रकारका कामहरू हामीले चाहिँ गर्दै गएका छौँ। यो यिनीहरू चाहिँ बाटाका कुराहरू भए। अब जस्तै युवा खेलकुद कार्यक्रमलाई पनि दिएका छौँ, विपन्न युवा रोजगार कार्यक्रममा चाहिँ सामेल गरेका छौँ, टोल विकास संस्था सञ्चालन सामेल गरेका छौँ, बहिरा सङ्घ कार्यालय सञ्चालन र अपाङ्ग क्षमता विकासलाई पनि हामीले चाहिँ बजेट विनियोजन गरेका छौँ, प्रस्तावित गरेर चाहिँ आइसकेको छ। लक्षित वर्गको रोजगारका क्षमतामूलक कार्यक्रमलाई पनि अगाडि बढाएका छौँ। ओडाको कार्यक्रम उत्पादन प्रसारणलाई पनि कार्यक्रम दिएका छौँ। विद्युत पोल सडकवर्ती हामीले छोका सबै कुराहरूमा हामीले छोका छौँ।
जस्तै
हामीले काम गरेको छौँ, तर ती सबै कुरा के रहेछ
तपाईँले भनेको, तपाईँले अहिले
स्रोतको कमी, स्रोत कमी भएपछि त्यही कमीबाटै हामीले चाहिँ सबैलाई बाँडेर चाहिँ अगाडि बढेका छौँ।
अहिले तपाईँले प्रस्तुत गरेका बजेटहरू चाहिँ चालु आर्थिक वर्षमा सम्पन्न हुने योजनाहरू?
हजुर हजुर,
ठिक छ। अध्यक्षज्यू, करिब करिब 8.5 वर्ष जति भयो होला बिर्तामोडमा सडक बत्ती निर्माण भएको, र सडक बत्ती अहिले चाहिँ अन्धकारमा भएको पनि 3 वर्ष जति भयो। ती ब्याट्रीहरूले काम गरेनन्, बिजुलीका पोलहरू छन् तर त्यहाँ बत्ती, साँझमा बत्ती बल्दैनन्, अँध्यारो छ। त्यो अँध्यारो हुँदाखेरि दुईवटा असहज परिस्थिति हुँदो रहेछ। एउटा, त्यहाँ तपाईँहरूले लगाएको नगरको ठुलो लगानी लगाएका सिसी क्यामेराहरूले पनि राति काम गर्दैनछन्, र यो त्यत्रो लगानी गरेका छ नगरले, सिसी क्यामेरा राख्यो तर रातिको समयमा उज्यालो नभएका कारण, बत्ती नबलेका कारण त्यसले काम गरिरहेको अवस्था छैन। यसतर्फ के छ, तपाईँहरूले छलफल गर्नुभएको छ छैन ती सडक बत्तीहरूमा?
त्यहाँ
यसपालि बोलाउने बिजुलीका पोल, के अरे बल्बहरू लगाउने, ती फेर्ने, बिग्रेका सामानहरू बर्बाद गर्नेतर्फ चाहिँ बजेट विनियोजन भएको छ कि छैन नगरबाट?
यो सडक बत्तीको लागि बजेट पनि आएको छ, बजेट छ होइन। हामीले यो चाहिँ खोजी गरेका छौँ, को भयो कसले चाहिँ ठेकदारले गरेका कुराहरूलाई हामीले चाहिँ यसलाई चाहिँ गर्ने भन्ने कुराहरू भएको छ।
गर्ने भन्नाले कारवाही गर्ने कि बत्ती बाल्ने
खोजी गरेर त्यसलाई चाहिँ लाउने भन्ने कुराहरू भएको छ।
यस्तो हुँदो रहेछ सर, जस्तै 5 वर्ष कि 5 वर्षसम्मको ब्याट्रीको ग्यारेन्टी सिद्धिसकेको अवस्था, र सोलरले चाहिँ काम गर्ने, त्यो ब्याट्री फेर्दाखेरि ब्याट्री फेर्ने काम हो, त्यो ब्याट्रीको ग्यारेन्टी सिद्धिसकेको भन्ने मैले बुझेँ है। अब यसलाई चाहिँ बजेटको आवश्यकता पर्छ होला, यसको लागि चाहिँ के छ, नगरमा छलफल भएको हो सर?
होइन, यसमा चाहिँ सडक बत्तीको लागि भनेर चाहिँ विनियोजित भएको छ नगर स्तरबाट।
भनेपछि यसपालि बिर्तामोडमा सडक बत्ती बल्छ?
सडक बत्तीलाई ध्यान दिन्छु, सडक बत्ती नगरपालिकाले ध्यान दिन्छ।
ठिक छ। अब के अन्तिममा तपाईँको एउटा अभियान थियो पहिल्यै वर्ष, बिर्तामोडलाई डुबान मुक्त क्षेत्र, नदी कटान मुक्त क्षेत्र बनाउँछु भन्ने, यसपालि त त्यति सुनिएन पनि, बिर्तामोड त्यति डुबानमा परेको सुनिएन, के छ यो पूर्ण रूपमा सम्पन्न भएको हो तपाईँको योजना?
हाम्रो पूर्ण रूपमा सम्पन्न भइसकेको छ।
अब अदुवा खोलाको पाता फर्किसक्यो?
अदुवा खोलाको पाता फर्क्यो, पञ्चगण्यको पाता फर्क्यो, कालिका मार्ग कालिका नगरको पाता फर्क्यो, हामीले चाहिँ पाता कसेर ल्याएर चाहिँ एक ठाउँमा चाहिँ हालेर त्यसलाई चाहिँ खारिसक्यो हामीले।
भनेपछि
ढुक्क हामी जनताहरू
अब बिर्तामोड नगरपालिका वार्ड नम्बर 1 डुबानमा पर्नु पर्दैन?
पर्दैन। यस गत वर्ष पनि हामीले चाहिँ 5 लाख रुपियाँबाट अरू चाहिँ डुबान अरू तटबन्धन बाँधेर पञ्चकन्याका जम्मा 22 चाहिँ क्रसडेन हामीले चाहिँ यसपालि गत बनायौँ, क्रसडेन हिमपाई फालेर क्रसडेन बनाएर त्यहाँबाट डुबानबाट मुक्त गऱ्यौँ। माथि चाहिँ जानेर पानी आउँथ्यो, त्यो पानीलाई चाहिँ तटबन्धन फेरि बाँधेर फेरि त्यसको व्यवस्थापन गरेर पानीलाई चाहिँ अरू व्यवस्थित गऱ्यौँ हामीले भने पछाडि, अब हरेक हिसाबले हामीले चाहिँ यसलाई चाहिँ अगाडि।
हजुर अध्यक्षज्यू,
हजुर पुछजी,
जस्तै अब अन्त्यमा जस्तै तपाईँहरूले केही निर्णयहरू गर्नुभएको थियो पछिल्लो चोटि बिर्तामोड नगरपालिकामा, करिब करिब 10 वर्ष अगाडिदेखि कर वृद्धि गरिएको थिएन, यसपालि तपाईँहरूले 35% कर वृद्धि गरेपछि विवाद आयो र त्यो कर फिर्ताको अवस्था पनि सिर्जना भयो। यो व्यवस्थित अथवा वैज्ञानिक कर प्रणाली लागू हुन नसक्नु चाहिँ के रहेछ सर, किन यस्तो भइरहेछ बिर्तामोडमा?
यहाँ सबभन्दा नगरपालिका बनाएको मध्यमवर्गीय परिवार, मध्यमवर्गीय किसान, मध्यमवर्गीय चाहिँ व्यवसाय गर्नेहरू चाहिँ सम्पन्नबाट छैन। मध्यमवर्गीय तल्लो वर्ग किसानहरूले या चाहिँ श्रमजीवीहरूले बनाएको बिर्ताम नगरपालिका हो, उहाँहरूले चाहिँ जो सम्पन्न जो धनी किसान हुन्छ उहाँहरूले कर ट्याक्स तिर्नुभएको छैन। तिरेको छ त उहाँहरूले चाहिँ खोजी कता गर्दा कता कताबाट गर्नुभएको छ, 35% बढेर जाँदाखेरि त्यो दसजुरले पनि चाहिँ तिर्न तयारी, 10 बिघा हुनेले पनि तिर्न तयारी हुनु पर्यो नि, हुनेले नहुने दिन हो नि त, समान समान रूपबाट जाँदाखेरि त्यो अवस्था हुन्थ्यो, उहाँहरूले मान्नु भएन र नमान्नुको परिणाम के रह्यो भने विकासमा उहाँहरूलाई नै पछि पर्छ, साना साना तिर्नेहरूले तिरिराख्नु भएको छ नियमित रूपमा। यो एउटा मुद्दा चलाउने हो, आठ वर्ष दस वर्ष अगाडिको चाहिँ एउटा विषयवस्तु, आठ वर्ष दस वर्ष कर तिरेको छैन, त्यतिखेर चाहिँ बिर्तामोड कस्तो थियो दस वर्ष अगाडि, अहिले बिर्तामोड कस्तो भइरहेछ बिर्तामोड, त्यो सबै चाहिँ मूल्याङ्कन गर्नुपर्छ पर्दैन। उहाँहरूले एउटा राजनीतिक मुद्दा बनाउनु भयो, यसले फाइदा कसलाई गर्छ, यसले फाइदा बेफाइदा कसलाई गर्छ, उहाँहरूले मुद्दा चलाउनेहरूले नै उहाँहरूले जान्नुहुन्छ। पुष्पजी,
जस्तै व्यवसायहरूका पनि पछिल्लो चोटि कुरा व्यवसायिक करको विषयमा पनि कुरा उठेको थियो, त्यस विषयमा चाहिँ तपाईँहरूको वार्ता सम्पन्न
भइसक्यो,
तपाईँहरूले त लिन सक्नु भएन नि त, नगरपालिका चलेन नि त, करको दायरा सीमित कर लिएर भए पनि नगर त चलाउनु पर्यो नि त।
सुन्नु न, अहिले साथसाथै व्यवसायको पनि त्यही कुराहरू उहाँले उठाउनु भयो, व्यवसायको कुरा उठाउने बोक्ने पनि जो जो हिजो चाहिँ राजनीतिक पार्टी बन्दबाट जानु भएको थियो उहाँहरू नै चाहिँ फेरि चाहिँ बोकेर हिँड्नु भएको छ, व्यवसायले पनि बोकेर हिँडेको पुष्टि भइसकेको छ, उहाँले सार्वजनिक रूपमा चाहिँ देखापट्टि हिँड्नु भएको छ। कहिलेसम्म उहाँ बोकेर हिँड्नुहुन्छ? व्यवसायको चाहिँ तिर्न जाने तिर्नु पर्यो, आफ्ना चाहिँ जरुरी परेको तिर्नु पर्यो। अनि अर्को कुरो तपाईँलाई इम्पोर्टेन्ट कुराहरू महत्त्वपूर्ण एउटा कुराहरू गर्छु, जो निर्वाचित भएर आउने सङ्घ संस्थाहरू छन् उहाँहरूले कति फर्जी व्यवसायिक बनाएर आउनु भएको छ, अब उहाँहरूको फर्जीले हुँदैन, नगरपालिकाबाट फर्जी दर्ता गरेको छ भने त्यो दर्ता गरेको बाहेक उहाँहरूले भोटिङ राइट पाउनुहुन्न भन्ने कुराहरू पनि उहाँहरू यही मार्फत जान्दछु जानकारी गराउँछु।
अध्यक्षज्यू, आज महत्त्वपूर्ण विषयमा छलफल भए, महत्त्वपूर्ण विषयहरू तपाईँले उठान गरिदिनु भयो, समय अभावका कारण तपाईँसँग अझै लामो समय छलफल गर्ने प्रयास गरेको थिएँ तर समय अभावले गर्दा सकिएन। धेरै धेरै धन्यवाद सर, तपाईँले महत्त्वपूर्ण विषयमा जनताका चाहनाहरू, जनताले सोध्न चाहेका कुराहरूको जवाब दिनुभएको छ। आगामी अङ्कमा पनि फरक विषयवस्तुका साथ हामी कुराकानी गर्ने नै छौँ। यो समय प्रदान गर्नुभएकोमा सरलाई धेरै धेरै धन्यवाद सर।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो बिर्तामोड नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, वडावासीका सवाल बिर्तामोड एकसँग कार्यक्रममा कुराकानी गर्दै। हवस् त, अहिलेलाई वडावासीका सवाल बिर्तामोड एकसँग कार्यक्रम यति नै। हामी 8 बजी अर्जुनधारा खबरका साथमा पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि पुष्प विदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।